اگلے اصول پہ چلتے ہیں. کامیابی کا فورتھ کیا ہے؟ سوچو اور تدبر کرو. تھنک اینڈ پونڈر. افلا یتدبرون القرآن. تفکر اور تدبر پہ قرآن میں اتنا زور ہے, اتنا حکم ہے. کیا کہا؟ وفی انفسکم افلا تبصرون. سورہ زاریات کی آیت ہے کہ تمہاری تو اپنی ذات میں اتنی نشانی ہے, تم غور کیوں نہیں کرتے, تم اس کے بارے میں تدبر کیوں نہیں کرتے. تو اللہ تعالیٰ ہمیں تو اپنی ذات پہ تدبر کرنا سکھاتے ہیں. آنکھ کیسے کام کرتی ہے, کان کیسے کام کرتا ہے, زبان کیسے بول رہی ہے. جب آپ اپنے بارے میں سوچیں گے تو وہ کہتے ہیں نا کہ من عرف نفسہ عرف رب. اب یہ ایک قول ہے بس, نہ اس کو حدیث کہیے, نہ سنت کہیے, نہ قرآن کہیے, لیکن بات ہے کہ جس نے خود کو دیکھ لیا, جس نے اپنے وجود میں آنے کے مرحلے کو دیکھ لیا. ابھی چند دن پہلے ایک ریکارڈنگ ہوئی تو اس میں پہلی وحی کے پیغام پہ بات ہو رہی تھی کہ اگر اقرا بسم ربک میں یہ بات ہو رہی ہے کہ تم بچے تھے اور کیسے آئے اور تمہیں علقہ سے اللہ نے کیسے آگے ڈال دیا, تو بتاؤ کہ ایک بچے کے وجود میں آنے, پھر دنیا میں آنے, پھر دنیا میں آپ کی آنکھوں میں بچہ بڑا ہوتا جا رہا ہے, ہر ہفتے بعد دیکھے تو بچہ بڑا لگتا ہے, کیا یہ اللہ کی طرف پہنچنے کا طریقہ نہیں ہو سکتا؟ تو ضرورت ہے اس بات کی ہم سوچیں. معذرت کے ساتھ آج دنیا کو جو طریقہ زندگی سکھایا گیا ہے, وہ جو تھوڑا بہت سوچتے تھے نا, وہ بھی ختم. ہر وقت آپ کے کانوں پہ ہیڈ فون ہیں اور آپ کی آنکھیں اسکرین کو دیکھ رہی ہیں, اور ناچتی پھدکتی تصویریں کہیں ایڈورٹیزمنٹ کے طور پہ, کہیں بڑے بڑے سائن بورڈز پہ, ہر ایک چیز آپ کو ایسے انوالو کر رہی ہے. مسجد میں نماز پڑھتے ہوئے فوکس نہیں ہوتے, ہم لیکچر سنتے ہوئے فوکس نہیں ہوتے. معذرت ہے, اللہ کے نبی کی مجھے حدیث اتنی زیادہ یاد آ رہی تھی آج بھی ایک موقع پہ, کہ ایک بندہ مسجد میں صاحب خشوع نہیں ہوگا. کیا وجہ ہے؟ ہم کہاں چلے گئے؟ ہم سوچتے نہیں ہیں. سیلف نالج, آپ کی اپنی ذات, آپ سائنس کو دیکھیے, کائنات کو دیکھیے, قرآن کو دیکھیے, غور کیا کریے. بارش کیوں ہو رہی ہے؟ یہ زلزلہ کیوں آ گیا؟ یہ کیا ہو گیا؟ اور سورت روم میں اگر آپ دیکھیں تو اللہ تعالیٰ نے اس بات کو آپ کے میرے سامنے پیش کر دیا. آیت 40 ہے سورت روم کی, اللہ الذی خلقکم ثم رزقکم ثم یمیتکم ثم یحییکم. اللہ ہی ہے جس نے تم کو پیدا کیا, پھر تمہیں رزق دیا, پھر وہ تمہیں موت دیتا ہے, اور پھر وہ تمہیں زندہ کرے گا. کبھی نہیں سوچتے یہ کائنات میں آنا. آپ نے کبھی کسی کو مرتے نہیں دیکھا, کسی کو دنیا میں آتے نہیں دیکھا. سینکڑوں مقامات پہ اللہ کہتا ہے جدھر بیٹھے ہوا کرو سوچا کرو. ایک بچہ پیدا ہوا دیکھنے گئے, کبھی اس کو دیکھو, اس کے چھوٹے ہاتھوں کو دیکھو, اس کی ملائم سکن کو دیکھو, اس کی گلابی رنگت کو دیکھو, اس کی ماں کو دیکھو. اس کو نہیں پتا میرے پیٹ میں کیا پل رہا ہے, کیا بن رہا ہے. پھر اللہ سے بولو, اللہ تعالیٰ فتبارک اللہ احسن الخالقین. ہر معاملے میں تفکر کریں. میں نے دیکھا ہمارا تفکر کیا ہے, کھائیں گے کیا, بچوں کی شادیاں کیسے کریں گے, گھر کیسے اپنا بنے گا, ہائے وہ ہونا یہ ہوگا, ہائے دعوت جب پہ جانا کیا پہنوں گی, ہائے آج دلہن کا جوڑا, بیٹے کی شادی کرنی ہے, یوں یوں. یعنی ہمارا ہم اور غم دنیا ہو گئی. اور اللہ کے نبی نے دعا مانگی تھی کہ لا تجل دنیا اکبر ہمینا, اللہ میرا اکبر سب سے بڑا ہم یہ دنیا ہی نہ بن جائے. آج یہی دکھتا ہے بچوں کا مستقبل, ڈاکٹر بنیں گے کہ نہیں, بچیوں کے رشتے کہاں ہوں گے, ہاں اس بچی کا رنگ دبتا ہوا ہے, اس کا رنگ کالا ہے, اس کی تو ناک موٹی ہے, یہ ہے وہ ہے. اور معذرت کے ساتھ آج ہم مسلمانوں نے سائنس میں ترقی چھوڑ دی. ٹیکنالوجی آج کس کے ہاتھ میں, یہ آئی فون کس نے بنایا, اینڈرائڈ کس کے قبضے میں ہے, ٹویوٹا کمپنی کس کی ہے, لینسر کون بنا رہا ہے. آپ جتنے بھی سوئی سلائی سے لے کے جہاز اور بحری جہاز تک جو اپنے ارد گرد دیکھتے اور سفر کرتے, یہ کن کے بنائے ہوئے ہیں؟ ریسرچ کون کرتا ہے؟ غیر مسلم کرتا ہے. اگر مسلمان یہ سب کر رہا تھا, کر رہا تھا, اللہ کے نبی سے لے کر 1000 سال کا ارا دیکھیے, دا بیسٹ ارا تھا پوری دنیا کے لیے. میں مسلمانوں کی بات ہی نہیں کرتی. جب تک مسلمان پاور میں تھے, آپ کے تو پڑوس میں کون سا ملک ہے, اسپین, ہسپانیہ, وہاں تک اسلام پہنچ گیا. فرانس کے بارڈرز بک گئے تھے اور واپس ہو گئے, اور مسلمانوں کی کچھ حالتیں اور غداریاں ایسی تھی, ورنہ پیرس تک مسلم تھا. آپ کا ترکی کدھر ہے, یورپ کے پاس ہے. یہ سب کچھ کب تھا؟ جب مسلمان غور کرتے تھے, مسلمان سائنس میں ترقی کرتے تھے, الجبرا میں ترقی کرتے تھے, وہ ریسرچ میں آگے تھے. اور اصول دنیا کا یاد رکھیے, جس کے ہاتھ میں میڈیا ہوگا, جس کے ہاتھ میں ٹیکنالوجی ہوگی, جو دنیا کو دے گا, وَأَمَّا يَنفَعُ النَّاسَ فَيَمْكُثُ. ہم مسلمان بچے ہوئے تھے جب سائنس اور الجبرا ہمارے ہاتھ میں تھا. آج آپ کو 1000 کا کیا وہ 10000 کا بھی بیچیں گے, آپ کو لینا پڑے گا. آپ کو بچوں کو چاہیے آئی فون. میں نے پاکستان میں बच्चों के हाथों में सेल फोन देखे, आईफोन कम से कम 4 से 5 लाख रुपए का एक फोन बनता है पाकिस्तान में, और आपके उस बच्चे के हाथ में जिसको कार्टून के अलावा कुछ देखना नहीं आता, वो नीचे गुस्से में फेंकेगा तो उसकी स्क्रीन फोड़ देगा, लेकिन माँ बाप लेने पे मजबूर है। और जब बाप ने गैरों से उनकी चीजें लेनी है तो उनकी शर्तें माननी पड़ेंगी। अगर हम मुसलमानों के हाथ में ये सब होता, दैट इज द अल्टीमेट सक्सेस। हम जूते अच्छे बनाते, कपड़े अच्छे बनाते, पर्स अच्छे बनाते, ज्वेलरी अच्छी बनाते, ठीक है, फिर ये भी सब करके, पेन के इस्तेमाल करके अल्लाह को राजी कर रहे होते तो फिर भी अच्छी बात थी। तो क्या पता चला कि आज हम अपना ब्रेन कम यूज करते हैं। बेहतरीन खाने, बेहतरीन चीजें, लाइफस्टाइल हमारा कोई देखे तो लगता है कि शायद बकिंगम पैलेस वालों को भी हम पीछे छोड़ दें, लेकिन हम बड़े काम नहीं कर रहे, हम इल्म नहीं सीख रहे। दुनियावी इल्म भी वो लेते हैं जिसके बाद पैसे ज्यादा कमा सके। डिग्री चाहिए, वी आर जस्ट डिग्री कॉन्शियस, वी आर जस्ट कैरियर कॉन्शियस। आज हमारे बच्चे सिर्फ ये सोचकर सीखते पढ़ते हैं कि कौन सा प्रोफेशन अडॉप्ट करूं कि जिसमें से खैर की बात हो। अल्लाह ताला ने सूरत रूम की आयत 46 में हमें एक और अंदाज से सोचना सिखाया, वमिन आयाति हैं युरसिलर रिया हमुबशिरात مبشرات وليذيقكم من رحمته ولتجري الفلك بأمره ولتبتغوا من فضله। इसकी निशानियों में से यह है कि वो हवाएं भेजता है बशारत देने के लिए और तुम्हें अपनी रहमत से फायदा उठवाने के लिए, और इस गरज के लिए कि कश्तियां इसके हुक्म से चले और तुम इसका फजल तलाश करो। क्या पता चला कि कुरान तो बार बार गौर व फिक्र की दावत देता है। कितनी इंसान के ऊपर नई हकीकतें खुलती हैं। आप किसी जगह से गुजर जाते हैं, आपका सोच अच्छी है, आप 10 चीजें सीख के जाते हैं। ये साइन बोर्ड इधर अच्छा लग रहा है, ये इधर नहीं होना चाहिए था, यहाँ खिड़की नहीं होनी चाहिए थी। कल जब आप खुद वो घर बनाएंगे तो आप वैसे ही करेंगे। और जब आप बेमकसद होते हैं, आपकी जिंदगी में कोई बड़ा गोल नहीं होता, तो याद रखिए आप बिल्कुल जिंदगी को जाया कर रहे होते हैं। हम गहरी सोचों में रहते हैं हर वक्त, फिक्र बहुत है, मुश्किलात बहुत है, महंगाई बहुत है, हाय ये हो गया, बारिशें हो गई, मौसम को डिस्कस करते रहते हैं, गर्मी है, सर्दी है, ये हो गया, मच्छर बड़े, डेंगू आ गया, कोई तख्लीकी सोच परवान नहीं चढ़ती हुई दिखती। एक दफा सोचना शुरू कर दें। आप में से कुछ सिस्टर्स कपड़े सीती होंगी, कभी अभी भी सीती होंगी, कितना दिमाग चलता है। किसी का हल्का सा डिजाइन देखकर आप कहते हैं मैं इससे अच्छा बना लूंगी। आप किसी के घर खाने पे जाते हैं, 2-3 डिशेस देकर आप खुद ही अंदाजा लगा लेते हैं, ये जितना मर्जी रेसिपी छुपाएं मैं ऐसा बना लूंगी, है ना, आपका दिमाग चलेगा। तफक्कुर और तदब्बुर दुनिया में दुनिया के रास्ते खोलता है, कायनात पे देखेंगे, गौर व फिक्र करेंगे। तफक्कुर और तदब्बुर, आज अपने कोर से निकलिए, आज यहां बैठे ना, ये एक छोटा सा लेक्चर नहीं, ये टॉक है बस हमारी। हम अपने बारे में आज ये डिसाइड करें, मैंने खुद को जाया नहीं करना, मैंने बारिश होती देखकर अल्लाह से बातें करनी है, मैं जहां लोगों में बैठती हूं मैंने उनमें तवज्जो देनी है। अच्छा, हम आज लोगों में बैठते हैं तो हम उनके दुख थोड़ी सुन रहे होते हैं, हम फोन से खेल रहे होते हैं। हम एक लाउंज में बैठे घर में, मियां बीवी 4 बच्चे 6 स्क्रीनें हाथ में खुली हुई हैं, किसी के चाहे कार्टून खोला है, किसी के खबरें खुली हुई है, किसी के कुछ, आप कैसे बॉन्ड बनाएंगे। आज हम अनसीन हिडन वॉल्स के बीच में जकड़े हुए लोग हैं। एक दफा तफक्कुर और तदब्बुर को अपना शौर बना लें, फितरत आपके ऊपर अपने राज खोलेगी। कभी किसी पे वो हकीकत नहीं खुली होगी। अल्लामा इकबाल कहा करते थे, देखा है जो मैंने औरों को दिखला दे। ये कैसे हो सकता है कि एक बंदे को एक बात देकर बात सूझ जाए और मुझे ना सूझे, इसलिए हम सोचते नहीं है। तो 5वां असूल क्या है, बहुत अहम, अपनी हालत को खुद बदलो। अल्लाह ताला ने यह असूल कहां सिखाया, सूरत रात आयत 11, इन अल्लाह ला युगैरु मा बिकौमिन हत्ता युगैरु मा बिअन्फुसिहिम। हकीकत यह कि अल्लाह किसी कौम के हाल को नहीं बदलता जब तक कि वह अपने औसाफ को नहीं बदलते। इज इट ट्रू? लोग मुझे कहते हैं पाकिस्तान गए थे, सुनाइए पाकिस्तान के हालात कैसे हैं। मैं कहती हूँ हालात तो मुझे नहीं पता, हालत बड़ी बिगड़ी हुई है। हमारी बेटियों की हालतें बदल गई, हमारे मर्दों की, हमारे बच्चों के की हालत बदली हुई है, हमारा पहनना ओढ़ना बदल गया, हमारा जीना मरना बदल गया। मैंने अपनी आंखों से 600-700 रुपए का एक बर्गर बाप को अपने उस बेटे के लिए लेते हुए देखा है कि जिसकी जेब में शायद 1500-1600 ही होंगे, लेकिन बेटे को चाहिए। 6000 का बिल मैंने खुद एक फैमिली के ओनर को, जो भी अपने बच्चों के लिए सिर्फ कोई एक एक खाना ऐसा ले रहा है, और उसने वहां खड़े खड़े जेब से निकाल के दिया 6000 रुपए का एक खाना, नहीं जस्ट स्नैकिंग। एक दावत जिसको डिनर या लंच कहते हैं, 20 से 25 हज़ार रुपए का बिल देकर एक बाप उठता है जब बीवी बच्चों को खाने पे ले जाए। और अगर भाई बहनों में शादी ब्याह हो गया, आप दावत कर लें, चलो घर में क्या बुलाना है, इतना पकाएंगे, बाहर ले जाएं, 30 से 50 हज़ार रुपए का बिल देकर एक मर्द को मैंने उठते देखा है कि जिसके साथ 2, 4, 6, 10 अपने फैमिली, क्लोज फैमिली, भाई भाइयों के बच्चे हैं, वो 25-30 हज़ार रुपये दे के उठता है। और उसी मुल्क में आपके एक ड्राइवर की तनख्वाह 15 हज़ार रुपये महीना। आपकी मासी पूरा महीना आपके बर्तन धोएगी तो 3 हज़ार रुपये आप देते हैं उसको, दो काम कर देगी तो आप 6 नहीं करते, आप 5 में 2 थोक करवाते हैं, 10 हज़ार में आप 24 घंटे रखते हैं उनको, और वो ये सब देख रहे होते हैं। एक तरफ आपके उस इतनी अमीरी, एक जोड़ा जो आपकी बेगम पहनती है वो 50 हज़ार रुपये का, और दूसरी तरफ 50 हज़ार रुपये दे दें तो उसकी एक झुग्गी सी एक कमरा सा बन जाए ताकि बारिश से बच जाए। जिनकी ये हालत होगी वहाँ के हालात नहीं बदलेंगे। आज हमने इस तरीके से क्लासिफिकेशन कर दिया, कॉलोनाइज कर दिया इन चीज़ों को, इसलिए याद रखिए हमें अपनी हालत को बदलना पड़ेगा। और ये अपने दिल की तख्ती पे लिख कर जाइए कि आपको अपनी हालत को बदलने के लिए खुद मैदान अमल में उतरना पड़ेगा। कोई गैबी मसीहा नहीं आएगा, कोई फरिश्ता नहीं आएगा, कोई वली नहीं आएगा जो आपकी आकर हालत बदलेगा। सिर्फ ढूंढने वालों को अता किया जाता है और मांगने वालों को दिया जाता है। मदद भी उनकी की जाती है जो खुद अपनी मदद करने की पूरी कोशिशें करके हार चुके होते हैं। बेअमल लोगों को अल्लाह कुछ नहीं देता। होके भरने वालों को, दूसरों को देखकर हसद करने वाले, जलने वाले, लेग पुलिंग करने वाले, उनकी नकले मारने वाले, अल्लाह उनको कुछ नहीं देता। आप अपने आप को मफलूज और मुअत्तल बनाकर बैठे रहिए, ये अल्लाह पे तवक्कुल नहीं है, ये नऊज़ बिल्लाह अल्लाह की जात को छोटा करना है। तो लिहाजा आज हम मुसलमान अल्टीमेट सक्सेस चाहते हैं अगर इनफिरादी और इज्तमाई, इंडिविजुअल एंड ओवरऑल लेवल पे, तो हमें उठना पड़ेगा। सारे रिसोर्सेज खोलिए, तवानाइयां इकट्ठी कीजिए, एनर्जी इकट्ठी करें, अपना वक्त निकालिए, अपना टैलेंट, अपनी स्किल्स, अपनी जहानत, अपने बच्चे, अपना घर, अपना जेवर, अपनी चीज़ें पेश कीजिए। अल्लाह ताला मदद करने को मंतज़र है। वो पॉजिटिव रिजल्ट्स आपको दिखेंगे कि ये मुसलमान दुनिया में लोगों के दिलों पे हुकूमत भी करेंगे और अल्लाह के हाथों होंगे। हकीकी अबदियत का खूबसूरत तरीन इजहार क्या होगा कि आप अल्लाह के बंदों के भी प्यारे हो जाएं। अल्लाह के रसूलों को यही हुक्म था, आपके मेरे लिए भी यही हुक्म है कि हम अपनी हालत को बदलें, और इसके लिए हमें मेहनत करनी पड़ेगी। जो लोग दूसरों के हाथ पकड़ते हैं वो दूसरों के बस मोहताज रहते हैं। देने वाले बनिए, लेने वाले क्यों बनते हैं? हम कहते बाहर से मदद आ जाए, वो मिले, तो जो दूसरों की मदद का मुंतजिर होता है ना, नाकाम और मायूस है। कभी कोई दे देगा आपको, कोई आपको नहीं देगा। और ये जो लफ्ज़ सब्र है ना हमारे कल्चर में, ये सब्र का मफहूम भी हमें नहीं समझ आया। हम बेअमली को सब्र कहते हैं, हम थोड़ी दिली को सब्र कहते हैं। सब्र में भी पूरी कोशिश कीजिए और अपने इसबाब को इख्तियार करके यकसुई से मांगिए। मेरा ईमान है आपका रब आपको मायूस नहीं करेगा। जो आपके हक में बेहतर होगा फौरन दे देगा, और आपके हक में बेहतर नहीं होगा थोड़ा सा डिले करके देगा, और वो भी नहीं आपके हक में बेहतर तो आखिरत में जब आप वहां जाएंगे तो वहां सब चीजों को पाएंगे। वहां अल्लाह ने आपकी सारी जिंदगी के दुख, तकलीफें, परेशानियां संभाल के रखी होंगी, और आप महसूस करेंगे कि अल्लाह सुबहान तआला आपकी कदर करने के लिए तैयार था। और आज आपने, मैंने इस चीज़ की पूरी कोशिश करनी है कि अल्लाह ये जो बाकी जिंदगी रह गई है ना, इसको भी कामयाबियों में डाल दे। छठे असूल पे ले चलती हूँ जो सबसे अहम है अब तरतीब में। कोशिश कीजिए, स्ट्रगलिंग बनिए, कोशिश कीजिए। और ये असूल सूरत नजम की आयत 39 में अल्लाह ने आपको मुझे दिया, वल्लैसा लिल इंसानी इल्ला मा सआ, और ये कि इंसान के लिए कुछ भी नहीं मगर वो जिसकी इसने सई की, कोशिश की। जैसे नतायज की ख्वाहिश हो वैसे अमल कीजिए। पक्की बात है, आपको निहारी चाहिए तो निहारी की रेसिपी इख्तियार कीजिए, आपको हलीम खाना है तो हलीम बनाने का तरीका इख्तियार करिए। ये नहीं हो सकता कि आप हलीम की ख्वाहिश रखते हुए निहारी का सामान जमा करके बैठ जाएं। आज हमारी कोशिशें उलट रुख पे हैं। वो कुरान कहते हैं ना, इन नसा यकुमला शत्ता, बिखरे हुए स्कैटर्ड कोशिश करने वाले। हम दीन के काम वाले भी स्कैटर्ड है, हमें पता ही नहीं कि वो क्या नुकता है जो आज हमारे दीन के काम में मिसिंग है। हमारी मस्जिदें क्यों पूरी तरह सक्सेसफुल नहीं, हमारे दीनी इदारे क्यों कामयाब नहीं? हम बच्चे को हाफिज बना लेते हैं, वो नमाजी नहीं बनता। हमारा आलिम बेटा किसी लड़की के इश्क में मुब्तला है और हदों को तोड़ रहा है, इसलिए कि हमारी कोशिशें भरपूर नहीं है। तो कोशिश करना हमारा काम है, कोशिश करेंगे अल्लाह ताला आपकी मेरी मदद भी करेगा। और जितना ज्यादा आप इस पर अल्लाह ताला से मदद मांगेंगे, अल्लाह से ज्यादा कदरदान कोई नहीं। वकान جعلنا اللہ شاکرن علیما. یاد رکھیے اللہ نے ہمیں آزاد پیدا کیا. دنیا کی ساری غلامیاں انسان کے اپنے ذہن کی خود ساختہ ہیں. آپ کا دماغ جب غلام ہو جاتا ہے آپ لوگوں سے ڈرنے لگتے ہیں. آپ اپنے ذہن کو بدلیے, ایاک نعبد و ایاک نستعین کہہ کر ساری غلامیوں سے آزاد ہوں. وہ ایک سجدہ جسے تو گراں سمجھتا ہے دلاتا ہے ہزار سجدوں سے آدمی کو نجات. آپ دیکھیں گے جس وقت آپ ایک دفعہ اللہ کے بندے بن گئے سب سے آزاد ہوں گے. پھر آپ عمل کے لیے آزاد ہیں. ہمیں کسی کے ہاتھوں میں کھلونا نہیں بننا پڑے گا. آج جو جدھر موڑتا ہم مڑ جاتے ہیں, جو تراشتا ہم تراشے جاتے ہیں. تقدیریں اللہ بناتا ہے. جب آپ اللہ کے سامنے اپنے آپ کو پیش کرتے ہیں اللہ تعالیٰ آپ کی مدد کرتا ہے. اور یاد رکھیے اللہ کی غلامی کے مقابلے میں ایک بدترین غلامی, اس سے نکل جائیے. اور وہ کیا ہے؟ اپنی عادتوں اور اپنی خواہشوں کی غلامی. افرائیت من اتخذ الہہ ہوا, کیا پس تو نے دیکھا ہے اس کو جس نے اپنی ہوا کو اپنا خدا بنا لیا. تین دفعہ قرآن میں یہ انداز ہے. سورہ فرقان میں تو کھول کے رکھ دیا, ایسے لگتا ہے کہ آپ کا اپنا ہی ایک سٹیچو بنا ہوا ہے اور آپ اس کے آگے سجدے کر رہے ہیں. اپنے خواہش پرست ہو گئے. ہر فرد کا اپنی ذات کو بھی اپنے آگے رکھنا اور افراد کو اور معاشرے کو, ایک روبوٹ بن جاتا ہے ایسا انسان صرف اس لیے کہ وہ اپنی عادتوں کا سرا. یہ شرابی کبابی اور اسی طرح سے آپ کہہ لیجیے ایڈکٹڈ لوگ ہیں, یہ کون ہیں؟ یہ اپنے ہاتھوں بکے ہوئے لوگ ہیں. ان کو اپنے آپ کو لینا ہے تو ضرورت ہے کہ آپ اور میں اپنے آپ کو بہترین طریقے سے پیش کریں. دیکھیے آپ کی ماں نے بھی اور نبی صلی اللہ علیہ وسلم کی ماں نے بھی 9 مہینے کے اراؤنڈ آپ کو اور نبی کو پیٹ میں رکھا. وہ 23 سالہ زندگی میں اتنا بڑا انقلاب ڈال گئے. آپ اور میں ابھی تک اپنے حالات نہ بدل سکے. لوگ کہتے 20 سال میں میاں کو نہیں بدل سکی, 15 سال کا بچہ ہو گیا ابھی تک یہ میری بات نہیں سمجھتا. ہم نے دوسروں کو کیا کہنا ہے؟ جس کی بات گھر والا نہ مانے اس کی باہر کون مانے گا؟ جس کو اس کے گھر والے ووٹ نہ دے اس کو باہر کے ووٹوں سے کون جتوائے گا؟ اس لیے کہ ہمیں اپنی اصلاح کی ضرورت ہے. اللہ تعالیٰ نے یہ بات کر کے آپ کو مجھے کامیاب ہونے کا ایک بڑا خوبصورت نسخہ دیا. اپنے بچوں کی خواہشات مت پوری کریں. معذرت کے ساتھ چھوٹے بچے سے ماں کہتی ہے بیٹا کیا کھاؤ گے, بیٹا کیا پہنو گے, آئی ڈونٹ وانٹ دس. ایک بچہ ایسی باتیں کر رہا تھا تو میں نے اس کو ایک جملہ 3 دفعہ سکھایا کہ بیٹا وہ کھاتے ہیں جو ماما کہتی ہیں. اس عمر میں مرضی نہیں ہوتی, اس عمر میں خواہش نہیں ہوتی, لیکن میرے کہنے سے کیا ہوگا؟ میں نے ادھر سیٹنا ہے. ماں نے اس کو کہہ لیجئے کہ وہ 10 چیزیں اس کو پکا کے دے دینی ہے, کبھی فرائی کر کے رکھ دینا ہے, کبھی برگر بھی منگا دینا ہے, پیزا بھی منگا دینا ہے. خواہشات کو پورا کرنے کی عمر بڑھاپا ہوتا ہے, جوانی نہیں ہوتی. اور آخری اصول پہ چلتی ہیں, اور وہ کیا ہے؟ اعمال کو آسان طریقے پہ کیجئے. اس کو تو میں نے آج آتے ہوئے رستے میں بھی ایک جگہ فیل کیا, چونکہ ریسنٹلی پاکستان سے آئی ہوں. پرسوں اس وقت پاکستان میں تھے, آج ادھر آپ کے پاس ہوں, بیچ میں کل لندن کا بھی دن گزر گیا الحمدللہ. میں یہ دیکھتی ہوں ہمارا ایک مائنڈ سیٹ بن گیا ہے چل چلاؤ کا, گزارے کا. بارش ہوئی تو 2 اینٹیں رکھ دیں اور ٹاپ ٹاپ کے اس میں سے گزر جائیں گے. عمارتیں بنا لی لیکن ٹیک کیئر نہیں کرتے. قرآن آپ کو مجھے یہ اصول کہاں خوبصورت انداز سے سکھاتا ہے, جو ہر رات آپ کو رات کو سونے سے پہلے سکھایا جاتا ہے, کہ الذی خلق الموت والحیات لیبلوکم ایکم احسن عملا وہو العزیز الغفور, جس نے موت اور زندگی کو ایجاد کیا تاکہ تم لوگوں کو آزما کر دیکھے کہ تم میں سے کون بہتر عمل کرنے والا ہے. وہ زبردست بھی ہے اور درگزر فرمانے والا بھی ہے. کیا پتا چلا؟ کہ جس کام میں ہاتھ ڈالا جائے اس کو اعلیٰ طریقے سے کیجئے. کھانا پکائیے تو اچھا پکائیے, کپڑا پہنیے تو اچھا پہنیے. اللہ کے نبی نے فرمایا کہ مرغی کو بھی ذبح کرتے ہو تو اچھے طریقے سے ذبح کرو, کند چھریوں سے نہ ذبح کرو. ہم خلوہ پکا کے اوپر راکھ ڈالنے والے لوگ ہیں, کام کرتے بھی ہیں لیکن چل چلاؤ کا کام کرتے ہیں. شاندار طریقے سے کیجئے, عمارتیں بنائیے, سڑکیں بنائیے, اعلیٰ سے اعلیٰ احسن درجے پہ کیجئے. 1 سال آپ کا گھر بنتا ہے, 2 سال بعد اس کے ہینڈل اتر کے گر رہے ہیں. واش روم میں جائیے, کوئی بھی چیز فٹنگ ان کی حالت صحیح نہیں. کیوں؟ کہتے ایسے ہی ہوتا ہے, 2 نمبر مال ہوتا ہے, 3 ہوتا ہے, پھر استعمال بھی نہیں ہمیں کرنا آتا. کیا ہے؟ اللہ ہی جانے ہمارا کیا ہے. کبھی اس دنیا کو آپ نے دیکھا؟ آسمان اتنے سال پرانا ہے ادھڑا کبھی؟ یہ زمین کبھی ٹوٹی پھوٹی؟ اس سے زیادہ ایکسیلنسی کی مثال اور کیا ہوگی؟ نماز ہو تو اچھی پڑھیے, کاروبار کیجئے تو آسن درجے پہ کیجئے, اور ایسا کیجئے کہ لوگ آپ کو کوالٹی کہنے لگ جائیں. کیا آپ کے پاس جو کوالٹی ہے یہ کسی اور کے پاس نہیں. دل دماغ ہر چیز کو حاضر کر کے اللہ تعالیٰ کی اس کائنات میں جئیں, آپ دیکھیں گے کہ آپ کا رب آپ کی قدر کرے گا. تو یہ ایک چھوٹا سا پیغام تھا میرا آج اپنے اور آپ سب کے لیے, کہ ہم سب کو مکمل کامیابی چاہیے. اور میں نے دیکھا ہے کہ جب آپ خدا رخے ہو جاتے جاتے ہیں نا, جب آپ فوکسڈ ہو کے اللہ تعالیٰ کی طرف چل پڑتے ہیں تو اللہ سبحانہ تعالیٰ آپ کو کبھی بھی مایوس نہیں کرتا. میں یہ خواہش بھی رکھتی ہوں اور آپ سے بھی یہ کہوں گی کہ ایک دعاؤں میں دعا رکھیے کہ اللہ موت کے وقت یا ایتھا النفس المطمئنہ ارجعی الی ربک راضیۃ مرضیۃ یہ آواز سنوانا. یہ صرف ان کو ملے گی جو ایکسیلنٹ زندگی گزار کے جائیں گے. آج بھی سائنسدان کہتے ہیں کہ صرف 9% آف برین ایک بندہ یوز کرتا ہے, 95% اس کے ساتھ قبر میں جاتا ہے. میں کہہ سکتی ہوں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی اگر برین کا انالیسس کیا جاتا ان کی ڈیتھ کے ٹائم پہ تو پتہ چلتا کہ صرف کچھ فیو پرسنٹ ہی ساتھ گیا, باقی سارا دنیا کو دے کر گئے ہیں. جو جتنا بڑا سوچے گا, جو جتنا بڑا کام کرے گا, جو جتنا زیادہ اس چیزوں کو لے کر چلے گا اللہ اس کی مدد کرے گا. اللہ کے نبی کی صرف 23 سالہ زندگی میں اتنا کچھ ہو گیا اور آپ میں کھپ رہے ہیں, تڑپ رہے ہیں, پک رہے ہیں, ہمارے حالات ہی نہیں بدل رہے. اللہ کا وعدہ نوٹ کیجئے, سورۃ مومن آیت 51 میں کیا آتا ہے جس کو سورہ غافر بھی کہتے ہیں, انا لننصر رسلنا والذین آمنوا فی الحیات الدنیا ویوم یقوم الاشہاد. یقین جانو کہ ہم اپنے رسولوں اور ایمان لانے والوں کی مدد اس دنیا میں بھی لازمن کرتے ہیں اور اس روز بھی کریں گے جب گواہ قائم ہوں گے. اور وہ دن کون سا ہوگا؟ قیامت کا دن ہوگا. ہم تو امت دعوی ہیں, ہم تو امت شہاد ہیں, ہمارے خلاف نہ کوئی وہاں پرچہ کٹ جائے. میں تو سوچتی ہوں اللہ کل قیامت کے دن تو کیسے ہمیں گواہی کے درجے پہ کھڑا کرے گا. اللہ کے نبی آ کر کہیں گے اللہ تعالیٰ یہ میری امت ہے, یہ شراب پیتے تھے, یہ چوریاں کرتے تھے, یہ ایسے تھے, ہاں ویسے آج تو ان کی گواہیاں لے لے, دل نہیں مانتا. تو یاد رکھیے, لوگوں کو اگر آپ دعویٰ کرنا چاہتے ہیں, آپ اور میں ایسے ملکوں میں بیٹھے ہیں, اللہ نے آپ کو اتنے خوبصورت ملک دیے, اتنا سہولتیں دیے, تو پہلے صادق اور امین کہلائیے تاکہ کل لوگ آپ کی دعوت کو قبول کریں. کردار بہت خوبصورت ہے, زندگی پگھلتی ہوئی برف کی طرح ہے, اس کو گزارنے کے لیے رب کا پیغام سمجھنا ضروری ہے. اور آپ کو مجھے اس پیغام کو سننا ہے. آج میں بس ایک جملہ ایک دو میں آپ کو بتانا چاہوں کہ رمضان قریب ہے. ہر سال کے رمضان کی طرح اس سال بھی انشاءاللہ ہم نور القرآن کے پلیٹ فارم سے دورہ قرآن آفر کر رہے ہیں. اور رب کا پیغام انسانیت کے نام, یا ایھا الذین آمنوا, یا ایھا الناس, یہ پکار بار بار آپ کو اس قرآن میں ملے گی. ابھی سے نیت کیجئے, ارادہ کیجئے, اور آپ لوگوں کو اللہ تعالیٰ جیسے بھی موقع دے, اگر ایون اس مسجد میں آپ چاہتے ہیں تو انشاءاللہ آپ کے منتظمین موجود ہیں, آپ کو بتائیں گے. ہاں آپ آن لائن سننا چاہیں, جہاں بھی جائیں, جس کا بھی سننا چاہیں, لیکن سنجیدگی کے ساتھ دین کو سیکھیے. یہ ٹائم پاس نہیں ہے, آپ کے لیے آنے والے وقت میں یہ بہترین مواقع ہیں. آپ چاہتے ہیں کامیاب ہوں تو چند سوالوں پہ میں اپنی بات کو پورا کرتی ہوں. خود سے سوال کیجئے, یہ محاسبہ نفس کے آخری نقطے ہیں. کیا رب کا پیغام مجھ تک پہنچ چکا ہے؟ کیا مجھے رب کا پیغام سمجھ میں آتا ہے؟ جب میں قرآن سنتی ہوں یا پڑھتی ہوں تو مجھے اردو میں سمجھ آ رہا ہوتا ہے؟ اور اگر آ رہا ہے تو الحمدللہ عمل آسان ہوگا, نہیں ہے تو آئیے زندگی کی برف پگھلنے سے پہلے اس کی قدر کر لیں اور رمضان میں ہونے والے دورہ قرآن کے پیغام کو سمجھنے کی کوشش کریں, کیونکہ قرآن ہے الٹیمیٹ سکسیس, مکمل کامیابی کا راز. جزاکم اللہ خیر. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.